यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कक्षा बाह्रको परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय। भारतका विद्युत आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपालको दुई दिने भ्रमणमा। र म्यानमारमा भूकम्प पछिको युद्ध विराम समाप्त हुँदै। अब समाचार विस्तारमा। राष्ट्रिय परीक्षा बोर्ड सानु ठिमीले कक्षा बाह्रको परीक्षा नसर्ने निर्णय गरेको छ। आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो। बैठकपछि बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिनुभयो। बोर्डले वैशाख 11 गतेदेखि हुने कक्षा बाह्रको परीक्षा नियमित नै शुरू हुने जनाएको छ। यता परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहयोग गर्ने शिक्षकहरू भने 21 दिनदेखि सड़क आन्दोलनमा रहेका छन्। यसै माहौलबीच आज बसेको बोर्डको बैठकले परीक्षा निर्धारित समयमै हुने निर्णय गरेको हो। शिक्षा क्षेत्रमा अन्यल भइरहँदा हिजो मात्रै शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिनुभयो। शिक्षक महासंघको आन्दोलनका बीच पनि निर्धारित मितिमै परीक्षा गर्ने पूर्ववत अडानमा रहेको बोर्डले परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन सम्पूर्ण विद्यार्थीमा आह्वान गरेको छ। सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक, प्रधान अध्यापक एवं सरकारवाला सबैलाई बोर्डले अपील गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत शिक्षकको माग वार्ताको माध्यमबाट समाधान खोजी बाल बालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न आन्दोलनरत पक्ष र सरकारसँग आग्रह गरेको छ। आयोगले समयमा नै समस्याको सम्बोधन हुन नसकेमा त्यसबाट लाखौं विद्यार्थीहरूमा मनोवैज्ञानिक रूपमा दूरगामी असर पर्न सक्ने उल्लेख गर्दै शान्तिपूर्ण र सहज तरिकाले समाधान खोज्नुपर्नेमा जोड़ दिनुभएको छ। भारतका विद्युत आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपालको दुई दिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतीय मन्त्री खट्टर संखुवासभा जिल्लास्थित अरूण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा जानुभएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीप कुमार देवले जानकारी दिनुभयो। संखुवासभाको मकालु गाउँपालिकामा 1.4 अर्ब रूपियाँको भारतीय लगानीमा निर्माण भइरहेको 900 मेगावाट क्षमताको सो जलविद्युत आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 2075 सालमा संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो। यसै गरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागि लम्की बरेली र इनरुवा पूर्णिमा पूर्णिया प्रसारण लाइनसँग सम्बन्धित काठमाडौँमा आज हुने सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा मन्त्री खट्टर सहभागी हुने ऊर्जा मन्त्रालयले जनाएको छ। दुई दिने भ्रमणका क्रममा नेपाल आउनुभएका भारतीय मन्त्री खट्टर प्रधानमन्त्री केपी शर्मा ओली र उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ। सुक्खा पहिरोका कारण नारायणगढ़ बुटौल सड़क खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरूद्ध भएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका दुई दाउन्ने क्षेत्रमा सड़कको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो। अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्ण रूपमा अवरूद्ध छ। पहिरो हटाएर सड़क खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले रियल इस्टेट क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताउनु भएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले रियल इस्टेट क्षेत्र सम्बन्धी भ्रम चिर्ने जिम्मेवारी व्यवसायिकै भएको बताउनुभयो। उहाँले मुलुकको प्रचलित कानून अनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै त्यस खालको भ्रम चिर्न नसकेसम्म व्यवसाय विस्तार नहुने बताउनुभयो। निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले नीतिगत, कानूनी तथा प्रक्रियागत सुधार गरिरहेको उहाँले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। सुनसरीको बराह क्षेत्र नगरपालिका एक स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ। हिजो बिहान खोटाङको केपिलास गढ़ी गाउँपालिका चारका 40 वर्षीय नवराज बास्तोला र इटहरी महानगरपालिका सोह्रका 16 वर्षीय जिनिस आचार्य डुबेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवड़ाले घटनाबारे जानकारी पाउनसाथ उद्धारमा प्रहरी खटाइएको बताउनुभयो। गोताखोर सहितको सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोज तलाश गरिरहेको उहाँले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले खुल्ला स्थानमा फोहोर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ। प्लास्टिक जन्य फोहोरबाट निस्कने धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहोर नबाल्न महानगरले आग्रह गरेको हो। महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले प्रदूषित वायु ले बाल बालिका ज्येष्ठ नागरिक श्वास प्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढ़ी हानि गर्ने बताउनुभयो। महानगरबाट फोहोर संकलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहोर विसर्जन गर्न उहाँले महानगरवासीलाई अनुरोध गर्नुभयो। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका जनताको लागि नेपालगंज स्थित भेरी अस्पतालमा आजदेखि मृगौला प्रत्यारोपण सेवा औपचारिक रूपमा शुरू गरिएको छ। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर निराजन सुवेदीले मानव अंग प्रत्यारोपण सेवा केन्द्रसँगको समन्वयमा सेवा शुरू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो चरणमा महिनामा एकपटक मृगौला प्रत्यारोपण गरिनेछ भने स्रोत साधन विस्तारसँगै सेवा नियमित र विस्तारित गरिनेछ। मृगौला प्रत्यारोपण सेवाको शुरूआत गर्न काठमाडौँबाट विशेषज्ञ टोली नेपालगंज पुगेको छ। विकास साझेदार संस्था किडार्क नेपालद्वारा आयोजित हिमाली सम्वाद जुम्लामा शुरू भएको छ। कर्णाली प्रदेशका 10 वटै जिल्लाका नागरिक अगुवा बाल बालिका तथा युवाहरूको सहभागितामा हिमाली सम्वाद शुरू भएको हो। हिमाली सम्वादको कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर साईले औपचारिक सम्वादको उद्घाटन गर्दै कार्बन उत्सर्जनमा हाम्रो भूमिका नभए पनि जथाभावी बाटो खन्ने रूख बिरूवा मास्ने र वातावरण मास्ने काम हामीबाट भएकोले जलवायु परिवर्तनको असर देखिन थालेको बताउनुभयो। जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्य प्रमुख जिल्ला अधिकारी रामबहादुर साई लगायतका वक्ताले कर्णालीमा जलवायु परिवर्तनले पारेको असर र त्यसबाट अनुकूलित हुनेका लागि नीतिगत रूपमा गर्नुपर्ने कामका विषयमा हिमाली सम्वादमा चर्चा गर्नुभएको थियो। मानव बस्ती भन्दा खानेपानीको स्रोत होचो स्थानमा भएका ठाउँमा हिउँदको समयमा खानेपानीको समस्या विकराल बन्ने गर्दछ। लिफ्टिङ प्रणालीमा निर्भर पाल्पाका त्यस्ता ठाउँमा विद्युत अनियमित हुँदा र उपकरण बिग्रिँदा खानेपानीको हाहाकार हुने गरेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
भौगोलिक हिसाबले उच्च स्थानमा रहेको पाल्पा सदरमुकाम धानसेनमा जनसंख्या वृद्धिसँगै खानेपानीको समस्या बढ्दै जान थालेपछि केही वर्ष अघि मात्र कालीगण्डकी नदीको किनार रानीमल क्षेत्रबाट लिफ्टिङ प्रणाली मार्फत खानेपानी तानसेनमा वितरण हुँदै आएको छ। लिफ्टिङ प्रणाली मार्फत खानेपानी आपूर्ति हुने तानसेनमा विद्युत तथा पानी तान्न प्रयोग हुने मेसिनमा खराबी आउँदा खानेपानीको हाहाकार हुने गरेको छ।
सोलरले खाइयो थियो, पहिला सोलर पनि बिग्रिए, पछि फेरि अर्को सोलर हालेको त्यो पनि बिग्रियो, फेरि बिजुलियो भनियो, बिजुली सिंगल फेसलाई काम गरेन।
लिफ्टिङ प्रणाली मार्फत सञ्चालन भएका खानेपानी योजनाहरू सम्पन्न भए पनि विद्युत भोल्टेजको समस्या, उपकरण मर्मतमा समस्या हुँदा निरन्तर सञ्चालनमा समस्या उत्पन्न भइरहेको छ। जिल्लामा स्थानीय प्रदेश तथा संघीय सरकारले अगाडि बढ़ाएका खानेपानी आयोजना 200 भन्दा बढ़ी छन्। ती मध्ये धेरै लिफ्टिङ प्रणालीमा आधारित छन्। पूर्ण रूपमा लिफ्टिङ प्रणालीमा आधारित तानसेन खानेपानी उपभोक्ता समितिमा विद्युत अनियमितता तथा मोटर पम्प बिग्रिँदा खानेपानीको समस्या हुने गरेको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताउनुभयो।
विद्युतको आपूर्तिमा गडबडी, मशिनहरू बिग्रिने, यो बाढी पहिरोबाट पनि धेरै चुनौती भएको भएर यी समस्याले गर्दा यो बेला बेलामा समस्या आउने गर्दा चालन गर्न केही कठिनाई भएको छ। राज्यले हेरेर यो मर्मतमा र पम्पहरू जगेडा राखिदिने काम गरिदियो भने पक्कै पनि सहज हुन्छ।
भग्नस्खाली छ गुगामा सञ्चालित लिफ्टिङ खानेपानी योजना मर्मत नहुँदा त्यहाँका स्थानीयलाई खानेपानीको समस्या परेको छ। मर्मत गर्न ठूलो रकम आवश्यकता पर्ने भएकाले उपभोक्ता समितिले मर्मत गर्न नसक्दा समस्या उत्पन्न भएको हो। स्थानीय माया सुनार:
टाढा जंगलको बीचमा छ, एक्लै जान डर लाग्छ, एक घन्टै लाग्छ कि जानलाई।
लिफ्टिङ खानेपानी योजना सञ्चालन गरिसकेपछि त्यस्ता योजना दीर्घकालीन रूपमा सञ्चालन गर्न नियमित मर्मत तथा उपकरण खरिद र प्राविधिक पक्ष बलियो बनाउने हो भने सुक्खा याममा खानेपानीको समस्या हट्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पामा खानेपानी समस्या सम्बन्धी रिपोर्टपछि अब बाँकी समाचार। काठमाडौँमा जारी नेपाल सुपर लीग एनएसएल फुटबल प्रतियोगिताको खेल हेर्न ब्राजिलियन लेजेण्ड फुटबल खेलाड़ी रोबर्टो कार्लोस आज नेपाल आइपुग्नु भएको छ। एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। कार्लोसले नेपाल आउँदा खुशी लागेको उल्लेख गर्दै नेपालमा रहेका ब्राजिलियन फुटबल समर्थकहरूलाई धन्यवाद समेत दिनुभयो। उहाँ नेपाल सुपर लीग आयोजकको निमन्त्रणामा नेपाल आउनुभएको हो। कार्लोसले भोलि दशरथ रंगशालामा हुने पोखरा र धनगढ़ी बीच हुने दोस्रो क्वालिफायरको खेल हेर्न जाने तय भएको छ। सन् 2002 ब्राजिलले विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्दा कार्लोस प्रमुख खेलाड़ी भएका थिए। त्यसपछि ब्राजिलले सन् 1998 विश्वकप फुटबलको फाइनल खेल खेल्दा पनि कार्लोस आफ्नो टोलीको मुख्य खेलाड़ी थिए। अब अन्तर्राष्ट्रिय समाचार। गत महिनाको विनाशकारी भूकम्पपछि म्यानमारमा घोषणा गरिएको युद्ध विराम आज समाप्त हुने भएको छ। यद्यपि सहायता समूहहरू र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले राहत प्रयासहरूलाई सहज बनाउने यसको विस्तारका लागि आह्वान गरेका छन्। सैन्य जुन्ताले 7.7 म्याग्नेच्युटको भूकम्पपछि आफ्ना धेरै सशस्त्र विरोधीहरूमाथि आक्रमण गर्न रोक्ने घोषणा गरेको थियो। भूकम्पमा परि 3,700 भन्दा बढ़ीको मृत्यु भएको थियो। जुन्ताले सन् 2021 कु मार्फत सत्ता कब्जा गरेपछि बहुपक्षीय युद्ध शुरू भएको थियो। द्वन्द्व अनुगमनकर्ताहरू र लड़ाई क्षेत्रका बासिन्दाहरूका अनुसार म्यानमारको मध्य भागमा सहायता वितरणलाई प्रोत्साहित गर्न घोषणा गरिएको 20 दिने युद्ध विरामको अवधिमा दुवै पक्षबाट लड़ाई भने फाटाफुट्टा जारी रहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार मार्च 28 भूकम्पले 60,000 भन्दा बढ़ी मानिसलाई पाल शिविरहरूमा बस्न बाध्य पारेको छ र 20,00,000 मानिसलाई सहायता र सुरक्षाको गम्भीर आवश्यकतामा धकेलेको छ। निरन्तर लड़ाईका बावजूद मानवीय समूहहरू क्षेत्रीय शक्तिहरूले चौथो हप्तामा प्रवेश गरेको युद्ध विरामलाई लम्ब्याउन आह्वान गरेका छन्। र चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा भएको छ। सन् 2025 मार्चसम्म चीनमा 5,70,00,000 भन्दा बढ़ी निजी व्यवसायीहरू दर्ता भएका छन्, जुन देशभरको कुल व्यवसायको 92.3% हो। यो सालको पहिलो त्रैमासिकमा मात्रै 19,79,000 नयाँ निजी कम्पनीहरू स्थापना भएका छन्। अघिल्लो वर्षको तुलनामा 7.1% बढ़ी हो। सरकारले नीति कानून तथा संवाद मार्फत निजी क्षेत्रलाई थप सशक्त बनाउन पहल गरिरहेको छ भने यसले देशको निजी क्षेत्रलाई नवप्रवर्तक रोजगारी र समग्र आर्थिक वृद्धिको मुख्य आधार बनाइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कक्षा 12 परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय। भारतका विद्युत आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपालको दुई दिने भ्रमणमा र म्यानमारमा भूकम्पपछिको युद्ध विराम समाप्त हुँदै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।